بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. اما بعد، میرے سرور میں اللہ تبارک و تعالیٰ نے جو مضامین بیان فرمائے ہیں اس میں سے ایک مضمون حدود کا ہے. حدود کا مطلب ہے اللہ تعالیٰ کی طرف سے مقرر کی ہوئی سزائیں غلط لوگوں پر. پانچ سزائیں اللہ تعالیٰ نے پانچ غلط لوگوں پر مقرر کی. اللہ کی طرف سے مقرر کی ہوئی سزائیں اصلی پانچ ہیں جو اللہ کی طرف سے مقرر کی ہوئی. وہ پانچ غلطیوں پر: چوری پر، قتل کرنے پر، زنا پر، تہمت لگانے پر اور شراب پینے پر. یہ پانچ حدود. اس میں جو اللہ کی طرف سے سزا مقرر ہے اس کو ماننا پڑے گا. اس میں تبدیلی نبی بھی نہیں کر سکتے. تو عقیدے کے اعتبار سے اگر کوئی ان پانچ کا انکار کرے گا تو کافر ہو جائے گا. نہیں اپلائی کر سکتے وہ الگ چیز ہے، لیکن آپ بولیں کہ ہم مانتے نہیں اس کو، ایمان سے نکل جائیں گے، کیونکہ قرآن پاک کو جھٹلا دیں گے. میں آپ کو بتا چکا ہوں جیسے نماز ٹوٹتی ہے ویسے ایمان بھی ٹوٹتا ہے. تو چوری کی سزا ہاتھ کاٹنا ہے، قتل کی سزا قتل کر دینا ہے، زنا کی سزا اگر شادی شدہ ہے تو پتھر مار کے مار ڈالنا، اور شادی شدہ نہیں ہے تو سو کوڑے مارنا ہے. تہمت لگانے کی سزا بلا وجہ کسی پر 80 کوڑے ہیں. شراب پینے کی سزا 40 کوڑے. یہ اللہ تعالیٰ کی طرف سے مقرر کی ہوئی سزائیں ہیں. انسانوں کی جان، مال، عزت اور عقل، ان کی حفاظت اس کے علاوہ پاسبل نہیں. پوری دنیا میں امن ہو، شانتی ہو جائے تو لوگوں کی جان محفوظ ہو جائے، لوگوں کا مال محفوظ ہو جائے، لوگوں کی اور خاص طور پر عورتوں کی عزت محفوظ ہو جائے اور لوگوں کی عقل خراب نہ ہو، اس کے علاوہ پاسبل ہی نہیں. کچھ بھی کر لو، پوری دنیا میں جتنے ہی قوانین لاگو کر لو، جتنی ہی سختی کر لو، جتنا ہی انتظام کر لو، جتنی کوٹ کچہری کر لو، کچھ بھی کر لو، یہ امپاسبل ہے. یہ ایمان رکھنا فرض ہے. اس کے علاوہ جو غلطیاں ہوتی ہیں ان کی سزا اللہ نے اپنی طرف سے مقرر نہیں کی، بلکہ جو جج ہوگا اس کے اوپر ہے کہ وہ بصیرت سمجھ کے جو سزا چاہے تو اس کو کرے. تو جو اللہ کی طرف سے مقرر ہے اس کا نام حدود ہے، اور جو قاضی وقت دیتا ہے سزائیں دوسری غلطیوں کے اوپر اس کو تعزیرات کہتے ہیں. اسلام میں دو سزاؤں کی دو قسمیں، ایک حدود ہیں اور ایک تعزیرات ہیں. تعزیرات فلیکسیبل ہوتے ہیں، یعنی جج جو ہے نا جو مناسب سمجھا اس وقت کے اعتبار سے، نوعیت کے اعتبار سے، قصور کے اعتبار سے، لوکیشن کے اعتبار سے، سچویشن کے اعتبار سے، آدمی کے اعتبار سے، حالات کے اعتبار سے، جو مناسب سمجھا زیادہ کم کر سکتا ہے. ان پانچوں میں کچھ بھی نہیں کر سکتا. حتیٰ کہ ایک مرتبہ حضور اکرم صلی اللہ علیہ وسلم نے ایک بہت بڑے آدمی نے چوری کر لی تھی تو اس کو ہاتھ کاٹنے کا حکم دے دیا تھا. تو لوگ ان کے خاندان والے آئے تھے، کہنے کہ آپ جو چاہیں اس کے جرمانے نہیں لے لیں، لیکن ہاتھ کاٹنے کی سزا مت دیں. تو حضور نے فرمایا کہ لو ان فاطمہ بنت محمد سرقت لقطع ابو یدھا، اگر فاطمہ بنت محمد سے چوری ہوگی تو بھی مجھے اس کا ہاتھ کاٹنا ہی ہے. آپ نے بتا دیا کہ ایسی چیز ہے جس میں ہم دخل نہیں دے سکتے. لوگ اس کے اوپر بہت کچھ اچھالتے ہیں باتیں، مگر ہمارا جو عقیدہ ہے وہ کیا ہونا چاہیے وہ میں آپ کو بتا رہا ہوں. اس کے علاوہ کسی چیز سے ہم ایمان نہیں رکھ سکتے، کیونکہ یہ قرآن کی بات ہے، مجبوری ہے. مذہب جو ہوتا ہے وہ مجبوری ہوتی ہے. دوسری چیز، پردے کے احکام بیان کیے ہیں اسی سورہ نور کے اندر اللہ تبارک و تعالیٰ نے. پردے کے احکام ایسے ہی آئے ہیں اسلام میں جیسا کہ شراب کے احکام آئے ہیں. شراب کا حکم سڈنلی ایک ساتھ نہیں آیا، ایسے پردے کے احکام بھی سڈنلی ایک ساتھ نہیں آئے. 12-13 موقعوں پر 12-13 آئے تھے قرآن پاک میں پردے سے متعلق، اس لیے علماء کو ہی اس کی صحیح بات معلوم ہے، صحیح تفسیر معلوم ہے. ہاں، تو اس مضمون سنانے کا جو میرے ذہن میں آ رہا ہے، لیکن اس میں دیر ہو جائے گی، لیکن میں اشارہ کرتا ہوں ایک بات کا. خط نظر اس سے کہ اسلام کیا کہتا ہے. اگر انسانوں کی عقل پر چھوڑا جائے, سنجیدہ قسم کی عقل پر جو اس کے اندر سلامتی ہو, اور اس کو یہ کہا جائے کہ عورت اور مرد کے جو ریلیشن ہیں اور عورت کا جو اٹریکشن ہوتا ہے مرد کی طرف, اور مرد اس کی وجہ سے جو متاثر ہوتا ہے اندرونی طور پر اور بیرونی طور پر, معاشرے میں اس پر کنٹرول کی کیا صورت ہے, اگر یہ سوچا جائے تو آپ خود وہ تمام باتوں کو آسانی سے ایگری کر لیں گے جو اسلام نے سمجھایا. مرد اور عورت کا تعلق ضروری بھی ہے, ایک اولاد کا تعلق اسی سے, انسان کی ضرورت اس سے وابستہ ہے, مرد کی بھی ضرورت ہے عورت کی بھی ضرورت ہے, لیکن معاشرے کے اندر گندگی نہ ہو, بے حیائی نہ پھیلے, بدتمیزی نہ پھیلے, نسب مخلوط نہ ہو, کون کس کی اولاد ہے پتہ ہی نہیں کر رہا ہے, کیونکہ جب نسب مخلوط ہو جائے گا تو پتہ ہے کیا ہوگا, نسب مخلوط ہوگا تو مذہب کی بنیادیں ختم ہو جائیں گی, نسب مخلوط ہوگا تو کس سے شادی کرنا ہے کس سے شادی نہیں کرنا ہے اس کے حدود کیسے طے کرو گے, اس کی بھی کوئی بھی اولاد ہے اب بہن سے شادی نہیں کرنا ہے, پتہ نہیں جس سے شادی کی جا رہی ہے وہ کون ہے, خالہ سے شادی نہیں کرنا ہے, پتہ نہیں جس سے شادی کی جا رہی ہے وہ کون ہے, جتنے محرمات ہیں نا جس سے شادی کرنا حرام ہے وہ کیسے ڈیسائیڈ کرو گے اگر نسب محفوظ نہیں ہوگا, اگر کنٹرول نہیں ہوگا مرد عورت کے تعلقات کو, رائٹس جو ہوتے ہیں وہ محفوظ نہیں رہیں گے. رائٹس کا مطلب یہ ہے کہ باپ کا حکم ہے, دادا کا حکم ہے, چاچا کا حکم ہے, پھوپھی کا حکم ہے, ماں کی طرف سے باپ کی طرف سے جو بھی ایمان, خالہ کا حکم ہے, کیونکہ ہمارے پاس ہر کزن کزن نہیں ہوتا, ہر انٹی انٹی نہیں ہوتی, اسلام کے پاس الگ الگ ہے. ہمارے پاس تو یہ ہے کہ جتنے ماں کی رینک کی جب آپ کی رینک کے عورتیں ہیں سب انٹی ہیں, اور جتنے مرد ہیں سب کیا ہیں, سب انکل ہیں. اسلام تو ایسا نہیں ہے, ظاہر ہے کہ چاچی بالکل الگ چیز ہے, وہ ہمارے خاندان سے تعلق نہیں رکھتی, شادی ہونے کی وجہ سے چاچی بنی, ماں بھی بالکل الگ چیز ہے, وہ ہمارے خاندان کی نہیں ہوتی, اسے شادی ہونے کی وجہ سے طلاق ہو گئی تو ختم ہو جاتی, یا ماموں مر گیا تو ختم ہو جاتی, یا چاچا مر گیا تو چاچی ختم ہو جاتی. کچھ رشتے ایسے ہیں جو ختم ہی نہیں ہو سکتے, خالہ وہ رشتہ کبھی ڈسٹرب نہیں ہوگا, کبھی بھی نہیں ہوگا, پھوپھی وہ رشتہ کبھی بھی ڈسٹرب نہیں ہوگا. تو جو رائٹس ہوتے ہیں باپ کے, دادا کے, چاچا کے, بھائی کے, بہن کے, خالہ کے, پھوپھی کے, یہ کیسے فائنڈ آؤٹ کرو گے اگر نسب محفوظ نہیں رہے گا. نمبر 3, انہیریٹنس کا سارا سسٹم برباد ہو جائے گا, وراثت کا. ایک مرنے کے بعد, ایک آدمی کے مرنے کے بعد میں اس کا مال اس کے رشتے داروں کو کیسے بٹتا ہے, اس کے اصول ہے نا اسلام میں, مقرر ہے انہیریٹنس کیسے بٹتی ہوں, بھائی باپ کو کتنا, بیٹوں کو کتنا ملے گا, بیٹیوں کو کتنا ملے گا, ماں باپ کو کتنا ملے گا, بھائی ہے بہن ہے تو اگر اولاد نہیں ہے تو بھائی بہن کو ملے گا نہیں ملے گا, کتنا ملے گا, خالی بہنیں ہیں تو کیا ہے, خالی بھائی ہیں تو کیا ہے, پورا حساب بنا ہوا ہے اس کا. اگر معلوم ہی نہیں ہے کہ کون کس کی بہن کہاں ہے, انہیریٹنس کیسے تقسیم کرو, وراثت کیسے تقسیم کرو, کون کس کا بھائی ہے نہیں معلوم, کون کس کا باپ ہے نہیں معلوم, یہ ہے سارا مطلب. اس وجہ سے اسلام نے جو حکم دیا ہے کہ معاشرتی زندگی کے اندر عورت اور مرد اپنے اس جنس کی وجہ سے ڈسٹرب نہیں ہونا چاہیے کسی نہ کسی بھی اعتبار سے. اس لیے عورت کے لیے اللہ پاک نے ایک دین بنایا ہے مستقل, جس کا نام اس کی شریعت ہے, اس کے لیے شریعی احکام الگ سے ہیں باضابطہ. تو اس کے بغیر جو ہے نا اس دنیا کے اندر جو سوسائٹی کے اندر مرد جو ہے وہ سکون سے کام نہیں کر سکتے, اور مرد جو ہے نسب محفوظ نہیں رکھ سکتے, اور مرد جو ہے وہ عزتوں کی حفاظت میں ہاتھ نہیں بٹا سکتے, سپورٹ نہیں کر سکتے, کیونکہ جب حیوانیت چڑھ جائیں گی تو پھر ایسی صورت میں آدمی کہیں پہ بھی ہاتھ مارنا شروع کر دے گا, منہ مارنا شروع کر دے گا, بے شمار پرابلم ہے. اس لیے اللہ پاک نے عورتوں کو جو حکم دیا ہے اس کی مین, اس کی وجہ یعنی اس کا جو سیکرٹ کہہ لیجیے, یہ بتا دیا ہے کہ محرمات کے علاوہ عورت مرد کو نظر نہیں آنا, نہ اس کی بات چیت ہونا, نہ چیٹنگ کر سکتے, نہ دوستی کر سکتے, نہ شادی سے پہلے, نہ شادی کے بعد, نہ شادی کرنے کے لیے. شادی کرنے کے لیے صرف ایک مرتبہ دیکھ سکتے ہیں, بات چیت نہیں کر سکتے, چیٹنگ ووٹنگ نہیں کر سکتے, دوستی وستی نہیں کر سکتے, اتنا بھی نہیں ہے عورت, न सिर्फ ये कि औरत नहीं दिखना है, औरत की ब्यूटी नहीं दिखना है, औरत का जो जेवर होता है वो नहीं दिखना है। तो हमारे लिबास में औरत के लिबास में जमीन आसमान का फर्क है। आदमी औरत को देखने से औरत का आशिक होना जरूरी नहीं, उसके लिबास से भी आशिक हो जाता है, बालों का उसकी खुशबू से मुतासिर हो जाता है। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उस औरत को जानिया बताया है जिसकी खुशबू महक रही हो, और जब वो बाजार में से गुजरे तो मर्दों को भी उसकी खुशबू आए, फरमाया कि ये औरत जानिया है, इसने जिना की तकलीफ की, उसकी खुशबू भी नहीं आना। और जो कपड़े वो पहनती है वो कपड़े नजर नहीं आना, जो ज्वेलरी वो पहनती है वो ज्वेलरी नजर नहीं आना। ये मतलब है वला युबदीना ज़ीनतहुन्ना, अपनी जीनत न दिखाए। जीनत मुंह का नाम नहीं है, जीनत बॉडी का नाम नहीं है। जीनत मुंह और बॉडी से को ज्यादा अट्रैक्टिव बनाने के लिए जो चीजें की जाती हैं उसका नाम है, चाहे वो बॉडी पर किए जाए जैसे मेहंदी लगाना, जजन वाला आगरो लगाना, या सुर्खी लगाना, लिपस्टिक लगाना, अला बला जो भी उन लोगों के पास है, बला तो नहीं है, अरे बोलिए खाली, तो वो चीज भी नहीं नजर नहीं आना है। और जो पहनने की चीजें होती है उनकी वो नजर नहीं आने का है। इल्ला मा ज़हरा, मगर जो खुद से जाहिर हो जाए उनके चलने फिरने में या बातचीत में, जाहिर करे नहीं, जाहिर तो नहीं कर रहे लेकिन एक पैर दूसरी जगह रख रहे हैं, तो उसमें से फर्ज कीजिए उनका शर्ट नजर आ गया खूबसूरत वाला। बाजार में कोई चीज खरीदने के लिए गई है, उसने हाथ बढ़ाया लेने के लिए तो उसका हाथ नजर आ गया। इल्ला मा ज़हरा का ये मतलब होता है, जा रही थी एकदम तेज हवा आ गई उसकी वजह से उसका नकाब चेहरे पर से उड़ गया, चेहरा नजर आ गया, ये है इल्ला मा ज़हरा का मतलब। ज़हरा है, अज़हरना नहीं है। जो औरतें खुद से जाहिर करें वो जाहिर है ये नहीं फरमाया, उनके छुपा देने के बावजूद उनके जिस्म का कोई हिस्सा अगर गैर इख्तियारी तौर पर जाहिर हो जाए तो वो माफ है। इसलिए इस बात को अच्छी तरह याद रखो कि औरत का पूरा जिस्म पर्दा है और चेहरा बदर्जे औला पर्दा है, क्योंकि औरत का सबसे ज्यादा अट्रैक्टिव हिस्सा उसका चेहरा ही होता है, इतने की बुनियाद चेहरा ही होता है। खाली किसी की पीठ देख लिया आपको क्या चाहे कितना होने वाला है, खाली चाहे किसी के बाल देख लिया तो उसे क्या कितना होने वाला है। जब तक आँख से आँख नहीं मिलेगी, फेस नहीं देखेगा आदमी, उस वक्त तक कैसे फिटने में मुबतला होगा। ये मसला है असल में। इस वजह से औरत के चेहरे का पर्दा फर्ज है इस्लाम में, और इसमें कोई दो राय नहीं है उलमा के दरमियान में। हम लागू नहीं कर सके या हम अमल नहीं कर सके हमारे घर वाले तो वो हमारी मजबूरी है, हम गुनहगार हैं, लेकिन मजहब मत बदलो, मजहब को चेंज मत करो, मजहब को एजेंसी खुदा के वास्ते रहने दो। हाँ भाई मजहब तो यही है, हमसे नहीं हो टकरा, हम गुनहगार हैं। ये इतना ज्यादा आपको खराब नहीं करेगी चीज, ठीक है। मजहब में बहुत सी कोताहियां हमसे हो रही है, ये भी हो रही है, हमारी बहन से हो रही है, हमारी बेटी से हो रही है, हमारी अम्मा से हो रही है, हमारी खाला से भी हो रही है, या औरतें भी जो है, ठीक है, मजहब में गलती हो रही है उनसे। बाकी मजहब चेंज नहीं करना कभी भी, मजहब के साफ तौर पर अल्लाह तबारक व तआला ने ये अहकाम बयान फरमाए हैं सूरह नूर में, यह हुक्म है, और इससे ज्यादा सख्ती के साथ सूरह अहज़ाब में 21वें पारे में आ रहा है। कुछ माशरती अहकाम, खानदानी अहकाम जो है वो भी बयान फरमाए गए हैं सूरह नूर में, कि घरों में दाखिल होने का तरीका क्या है, किस घर के अंदर जा सकते हैं, किसमें इजाजत देने की जरूरत है, किसमें इजाजत देने की जरूरत नहीं है। इजाजत देने की सूरत में अगर तुम्हें इजाजत नहीं मिली तो बुरा नहीं मानना है, और घर के अंदर जब मिक्स फैमिली है, एक साथ रहते हैं सारे, तो जो है ना वो घर के अंदर कम कम, या एक हमारे पास काम करने वाले लोग हैं, जाहिर है कि उन काम करने वालों पर पर्दे के वैसे अहकाम लागू करेंगे तो गड़बड़ हो जाएगी, लोग हरज में आ जाते हैं, उनके लिए पर्दे के थोड़े अलग अहकाम हैं। तो उनके घर में आने के लिए अल्लाह ताला ने फरमाया कि आम तौर पर सामान लाने करने आने जाने के लिए है वो, तो ऐसी सूरत में उनको हर वक्त पूछ के घर में आने का नहीं है, उनको सिर्फ तीन वक्त पूछना है, दिन कब्ल सलातुल फजर, फजर से पहले अगर आना पड़ गया, मोमिन बाद सलातुल इशा, इशा के बाद आना जाना पड़ गया, और ज़हीरा के वक्त में, ज़ोहर के वक्त में, दोपहर का खाना खा के जब लोग फैलूरा करते हैं उस वक्त में, ये खुलासा और आतिल लगू। इसके अलावा दूसरे अवकाश में बगैर इजाजत के घर में आने जाने वाले लोग आ सकते हैं, जा सकते हैं। तुम अपने खानदान वालों के पास में मिलने अगर जाओ तो तुम उनके साथ बैठ के खा सकते हो, नहीं दूसरे का खाना नहीं खाना है ना। समय नहीं, तुम्हारे अपने खानदान के अंदर ये बात है कि तुम अपने खानदान वालों के पास जब जाओ तो उनका तुम खा सकते हो, वो तुम्हारा खा सकते हैं। तो इसलिए उसमें बहुत ज्यादा हलाल बनाने की कोशिश करना नहीं पड़ता कि अरे भैया हम आ गए हैं इनके घर में, खाना खाना जायज है कि जायज नहीं, ऐसा नहीं है। तो उसमें फरमाया कौन कौन है खानदान वाले जिनके खाने वगैरह के ऊपर आपको कोई पाबंदी नहीं है वगैरह, ऐसे अहकाम थोड़े बयान किए गए। अल्लाह पाक हम सबको कुरान पाक के हलाल को हलाल समझने और हराम को हराम समझने और उसका फिर एहतियात करने की तौफीक अता करे। सुभान अल्लाह।